الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله میٹھے میٹھے اسلامی بھائیو اور اسلامی بہنو الحمدللہ عز و جل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اثیر بنانے کے خواہاں ہیں یہ اللہ عز و جل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا مدنی ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اطبار قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنتوں بھرے بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ صلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ حضرت سیدنا حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ غزوہ خندق میں بھی شریک تھا ایک طرف تو کافروں کے جتھے مل کر آئے تھے بہت سارے گروہ مل کر ہمارے مقابلے پر آئے تھے تو دوسری طرف مدینہ منورہ میں بنو قریظہ کے جو یہودی تھے وہ بھی دشمنی پر تلے ہوئے تھے اور ان کی طرف سے ہر وقت یہ اندیشہ رہتا تھا کہ کہیں ہم لوگوں کی غیر حاضری میں یہ لوگ مدینہ منورہ میں ہمارے گھروں کو لوٹ نہ لیں اور ہمارے اہل و عیال کو قتل نہ کر دیں اور ہم لوگ خندق کی لڑائی میں مصروف تھے اور وہاں مطلب یعنی کہ منافقین بھی اس وقت چونکہ کھلے نہیں تھے یعنی کہ پتا تو تھا سرکار کو لیکن ان کا بائیکاٹ نہیں کیا جا رہا تھا ان دنوں وہ لوگ بھی جنگ پر آئے ہوئے تھے لیکن وہ بامر مجبوری اور بادر ناخواستہ آئے تھے تاکہ مسلمانوں پر ظاہر نہ ہو جائے کہ ہم منافق ہیں اور وہ بہانے تراش کر ہیلے بنا کر اپنے گھروں کا اور اندیشہ بتا کر سرکار سے اجازت نہیں لے کر واپس مدینہ پاک جا رہے تھے اور سرکار صلی اللہ علیہ وسلم بھی ان کو اجازت مرحمت فرما دیتے تھے اسی دوران ایک رات نہایت ہی تیز آندھی آئی حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایسی سخت تیز و تند آندھی نہ پہلے کبھی آئی تھی نہ اس کے بعد کبھی آئی میں نے کبھی نہیں دیکھا اتنی سخت تیز آندھی چلی اور اندھیرا اس قدر چھا گیا کہ اپنے قریب والا آدمی تو کیا اپنا ہاتھ بھی نظر نہیں آتا تھا ایسا خوب اندھیرا اور ہوائیں بھی سائیں سائیں کر کے بجلی کی تیزی کی طرح چل رہی تھی ہمارے پیارے آقا صلی اللہ تعالی علیہ وسلم ایک ایک سے حال دریافت کر رہے تھے اور یہ امیر کا قاعدہ بھی ہوتا ہے کہ جب کوئی ایسی آفت آ جائے تو وہ ہر ایک کی دیکھ بھال کرتا ہے کہ بھائی تم خیریت سے ہو بھائی تم کہاں ہو تمہیں تو کوئی تکلیف نہیں جناب آپ تو پریشان نہیں اس طرح مطلب وہ دل جوئی کرنا چاہیے امیر کو جب کبھی سفر پر آپ لوگ جائیں اور امیر ہو اس طرح والا تو سرکار ہر طرف تحقیقات فرما رہے تھے اور فرماتے ہیں کہ میری حالت یہ تھی کہ میرے پاس نہ تو دشمن سے بچاؤ کے لیے کوئی ہتھیار موجود تھا نہ سردی سے بچنے کے لیے کوئی کپڑا نہ ایک چھوٹی سی چادر تھی جو اوڑھنے میں گھٹنوں تک آتی تھی اور اسی کو اوڑھ کر میں گھٹنوں کے بل زمین سے چمٹا ہوا تھا مجھے بہت سخت سردی لگ رہی تھی اتنے میں رحمت عالم صلی اللہ تعالی علیہ وسلم میرے قریب بھی تشریف لائے اور دریافت کیا کون ہے तो सर्दी के मारे मैं कांप रहा था और हिम्मत नहीं थी कि मैं सरकार के लिए उठूं। मैं उठ नहीं सका, इतनी मतलब मैंने कि सर्दी थी और चिमटा हुआ था जमीन से। तो मैंने पड़े पड़े ही अर्ज किया हुज़ैफा, और मैं बहुत शर्मिंदा था कि अरे मैं ताजीम के लिए उठ नहीं सका, कितना मजबूर हो गया हूं, और शर्म के मारे में जमीन से और ज्यादा चिमट गया। तो घबराहट और सर्दी का आलम है और यहां सरकार हुक्म फरमा रहे हैं सल्लल्लाहु अलैहि वसल्लम, हुज़ैफा उठ और जाकर दुश्मनों के झुंड में, उनके गौल में जा, उनके लश्कर में जा और मालूमात करके इस वक्त वो क्या कर रहे हैं। अब सरकार ने जब हुक्म फरमाया उठ, तो फिर तो जाहिर है कि जमीन में गड़ा हुआ शख्स भी, धसा हुआ शख्स भी उठकर बाहर आ जाए। आप फरमाते हैं फौरन उठ खड़ा हुआ, और जब अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम कुछ हुक्म दें तो फिर कोई ये नहीं कहता जैसे हम लोग हमारा अमीर कहते यूं तो जी हम करते हैं, बस सहाबा किराम में ये मजाल नहीं होती थी, वो इश्क कितना था। तो फौरन उठ खड़ा हुआ और मैं चलने लगा दुश्मन की तरफ, हालांकि कोई हथियार नहीं, कोई बचाव के लिए कोई सूरत नहीं। ये तो हमारे ये सहूलत वाले दीवाने बोलते हैं, ये अमामा और जी वो तो नौकरी से आ रहे हैं, दुकान से आ रहे हैं, ये दाढ़ी तो जी मुआशरा, ये आके अगर सुन देखो सैयदना हुज़ैफा रज़ियल्लाहु अन्हु, सरकार ने बताया उठ, तो नहीं अर्ज किया यार रसूलल्लाह मेरे पास तलवार नहीं है, ये भी नहीं कहा हुज़ूर मेरे पास कोई चादर नहीं है, मैं कैसे जाऊंगा, मुझे सर्दी लग रही है, कुछ भी नहीं। सरकार ने फरमाया उठ, तो खलास सरे तस्लीम खम है जो मिजाज यार में आए और सच्चा आशिक भी हुई है। इन्होंने कोई शिकवा नहीं किया, कोई फरियाद नहीं की, अल्लाह के हबीब ने खुद ही हाथ उठा लिए और हुज़ैफा को दुआ का हथियार देने लगे, और हदीस शरीफ में आता दुआ मोमिन का हथियार है। मेरे पास मुतअद्दिद पर्चियां आती रहती हैं कि आखिरी स्टेज है कैंसर का, अब तो डॉक्टरों ने भी जवाब दे दिया और कह दिया कि दुआ कराओ, तो लिहाजा आप दुआ करा दो। तो दुआ आखिर में इन मुसलमानों को याद आती है, बड़ा मतलब मुझे इससे शिकवा है, फौरन ही दुआ करानी चाहिए, कि दुआ फौरन होनी चाहिए जैसे ही मुसीबत आए। कि हदीस में फरमाया दुआ मोमिन का हथियार है, अब दुआ युरुद्दुल कदा, दुआ तकदीर को बदल कर रख देती है। तो दुआ पहले होनी चाहिए, दवा बाद में होनी चाहिए, ठीक है ना। तो मेरे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने कोई दवा नहीं दी उसको, कोई हथियार नहीं दिया, तलवार नहीं दी, दुआ फरमाई, ऐ अल्लाह तू मेरे इस गुलाम की हिफाजत फरमा, सामने से और पीछे से, दाएं से और बाएं से, ऊपर से और नीचे से। देखो तो किला बन गया, हिसार बांध दिया। अब ये कि हजरत हुज़ैफा रज़ियल्लाहु तआला को ऊपर से नीचे से दाएं से बाएं से चारों तरफ से दुआ की ढाल दे दी गई, अब भला कोई तीर असर कर सकता है या तलवार का वार चल सकता है। ये हुज़ैफा रज़ियल्लाहु तआला ने प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम की दुआ से तलवार प्रूफ भी हो गए और तीर प्रूफ भी हो गए और गिरफ्तारी प्रूफ भी हो गए, अब कोई इनको नहीं छू सकता। भला अब ये दुआ की ढाल लेकर, सिपर लेकर ये दुश्मनों की तरफ गए और फरमाते हैं कि बस सरकार का दुआ करना था कि पता नहीं मेरी गर्मी क्या हुई, मेरी घबराहट कहां गई, और जो कदम उठाता हूं वैसा महसूस हो जैसे मैं गर्मी में चल रहा हूं, अभी सर्दी के मारे उठा नहीं जाता था और अभी मैं गर्मी से चलता हूं। सुभान अल्लाह, इजाजत का सहरा विनायत का जोड़ा, दुल्हन बन के निकली दुआए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इजाबत ने झुककर गले से लगाया, बड़ी नाज से जब दुआए मोहम्मद। तो हमारे सहाबा किराम को बहरहाल तीर और तलवार पर भरोसा भी नहीं था, वो बम और क्लाशनकोफ पर ईमान नहीं रखते थे, और जब इनको सरकार का हुक्म मिलता था सल्लल्लाहु तआला अलैहि वसल्लम, तो मेरी और आपकी तरह नहीं कहते थे जी मसलहत ये है, ये मजबूरी है, दुकान है, ऑफिस है, कारोबार है, ये है वो, इसलिए इमामा नहीं बांधते, फुला इसलिए दाढ़ी नहीं रखते, नहीं। गुलामाने मोहम्मद जान देने से नहीं डरते, ये सर कट जाए या रह जाए वो परवाह नहीं करते। तो ये सच्चे गुलामों की मैं बात कर रहा हूं, जाली गुलामों की नहीं बात कर रहा। तो भारत सैयदना हुज़ैफा रज़ियल्लाहु तआला अन्हु अब गर्म होकर गर्मियों में चल रहे हैं और फरमाते हैं कि सरकार ने मुझे चलते वक्त एक नसीहत फरमाई थी कि हुज़ैफा चुपचाप मुआयना करके देख कर चले आना, कोई किसी किस्म की हरकत मत करना, कोई हरकत मत करना, यानी किसी को मारना नहीं, किसी से झगड़ना नहीं, है ना, कोई ऐसी हरकत मत करना। खैर आप फरमाते हैं कि जब मैं वहां पहुंचा तो जगह जगह आग काफिरों ने जलाई हुई थी और वो सिकाई कर रहे थे, सर्दियां थी ना, सिकाई कर रहे थे। अब मुझे आवाजें भी इनकी आने लगी, एक दूसरे को पुकार पुकार कर कह रहे थे कि बस यार चलो, बस चलो, घर चलो, घर चलो, बहुत सर्दी है, आंधी चल रही है, कैसे लड़ाई करेंगे, इस तरह की मायूस कुन आवाजें और भगोड़ापन की सदाएं आ रही थी। और उनके आंधी की वजह से हवाओं से उड़ उड़कर पत्थर इनके खेमों पर बरस रहे थे, रस्सियां टूट रही थी और इनके जानवरों पर भी पत्थर बरस रहे थे, वो भी तड़प रहे थे, मर रहे थे और बहुत बुरा हाल था। और ये बिल्कुल इनके पैर उखड़ गए थे और ये भागने के मूड में थे। इतने में मेरी नजर अबू सुफियान पर पड़ी, तो उस वक्त सारे लश्कर नहीं बल्कि लश्करों का तो अफसर थे रज़ी अल्लाह तआला, इसलिए कि वो उस वक्त तक ईमान नहीं लाए थे लेकिन बाद में वो मुसलमान हुए और सहाबी वो भी बन गए रज़ी अल्लाह तआला। मेरी नजर अबू सुफियान पर पड़ी कि इतना बड़ा सरदार और ये मेरे सामने रहा, फौरन तीर तरकश से निकाला और सोचा कि अब बस इसको उड़ा दूं, मौका अच्छा है तो ये ऐसे ही भाग रहे हैं, हिलती हुई दीवारों को एक धक्का और दो, जब इनका अस्त्र मारा जाएगा तो और भी तेजी से भागेंगे। लेकिन फौरन याद आया कि हुज़ैफ़ा कोई हरकत मत करना, सिर्फ मुआयना करके चले आना, इताअत ये नहीं करेंगे तो क्या हम करेंगे, इताअत वो करते थे हम नहीं करते। उन्होंने इताअत की, ये नहीं सोचा कि इतना बड़ा मौका तो शायद सरकार की तवज्जो नहीं होगी कि मुझे इतना जबरदस्त मौका मिलेगा कि एक बहुत बड़ा इनका मतलब यानी कि मैं मार दूंगा अफसर और सारा लश्कर मैं जीत लूंगा, नहीं। सरकार ने फरमाया तो वो अक्ल को दखल नहीं देते थे, अक्ल कुर्बान कुन बपेशे मुस्तफा, वो इस पर हामिल थे। बिल्कुल लेने के तीर वापस रख लिया कि नहीं मेरा मारना ठीक नहीं है, कि मैं नुकसान तो बहुत बड़ा पहुंचा दूंगा इनको मेरे ख्याल में, लेकिन सरकार की नाफरमानी हो जाएगी। और हुज़ैफ़ा को तो हिकमत पता थी या नहीं थी, मेरे आका को पता था कि अबू सुफियान बाद में मुसलमान भी हो जाएगा तो इसको मुसलमान होने से पहले मत मारना, इसलिए सरकार ने वो फरमा दिया था कि हरकत मत करना। देखा ना, तो इताअत में ये फायदा होता है कि बाद में इसकी हिकमतें जाहिर हो जाती है बाज़ औक़ात। बहरहाल के जो भी अमीर कहे, बड़ा कहे, सरदार कहे, वो अपनी अकल में आए ना आए मानना ही मानना होता है, जबकि वो बात शरीयत से ना टकराती। और अल्लाह के हबीब की तो कोई बात शरीयत से टकराती नहीं, मैं आम अमीर की बात कर रहा हूं, तो उनकी अगर शरीयत से ना टकराती हो तो मानना चाहिए। बहरहाल तीर मैंने तरकश में डाल दिया तो जरा मेरी हलचल की आवाज हुई खट खट, है ना, तो सुबह हो गया उन लोगों को कि शायद कोई जासूस अंदर घुस गया, तो ये एकदम मतलब ऐलान करने लगे कि देखो खतरा है कि शायद कोई जासूस अपने अंदर आ गया है, तो जल्दी जल्दी सब एक दूसरे का हाथ पकड़ लो ताकि जासूस हमारे घेरे में आ जाए। तो हजरत हुज़ैफ़ा रज़ी अल्लाह तआला ने सरकार ने दुआ देकर भेजा था, तो मसला ही नहीं था, तो उन्होंने भी एक काफिर का हाथ पकड़ लिया अपने बराबर वाले का। और इससे पहले कि किसी को कोई शुबा दे वो खुद कहने लगे कौन है, उस पर रोक झाड़ दिया खुद आपने कौन है, तो उसने विकास सुभान अल्लाह यार तू मेरे को ही नहीं जानता, अंधेरा और आंधी थी ना यार, तू मेरे को जानता नहीं, मेरे गुनाह तो हम ये कह, ये तो इनकी तो जान छूट गई। खैर इस तरह मतलब ये कि आखिरकार इनसे आप बचकर निकल आए। और सरकार मदीना रहते कल्ब सीमा सल्लल्लाहु तआला अलैहि वसल्लम के दरबार की तरफ बढ़ रहे थे कि रास्ते में 20 इमामा बांधे हुए सवार मिले। देखिए अपनी बात नहीं कर रहा, पहले सब इमामा बांधते थे, इमामा टोपी पर इमामा शरीफ ये सुन्नत है, तो इमामा ज़ेबे सर किए हुए 20 सवार मिले और उन्होंने ये पैगाम दिया हजरत हुज़ैफ़ा रज़ियल्लाहु तआला अन्हु को सरकार के नाम कि अपने आका सल्लल्लाहु तआला अलैहि वसल्लम से कह देना कि अल्लाह तबारक व तआला ने दुश्मनों का इंतजाम कर दिया है, आप किसी किस्म की तश्वीश ना फरमाएं। यानी ये गोया कुछ फरिश्ते होंगे जिन्होंने पैगाम भेजा, और फरिश्ते इमाम में बांधते हैं, और भी रिवायतों में आता है कि फरिश्ते जो है हदीस शरीफ में भी इरशाद फरमाया कि इमाम की तरफ इशारा करके सकते फरिश्तों के ताज ऐसे ही होते हैं। अब सैयदना हुज़ैफ़ा रज़ियल्लाहु तआला अन्हु बारगाह रिसालत में हाजिर हुए तो मेरे प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम नमाज में मशगूल थे। और ये बता दूं हमारे आका सल्लल्लाहु अलैहि वसल्लम की हमेशा आदत करीमा थी, जब भी कोई मुश्किल आती, मुसीबत आती, कोई परेशानी लायक होती तो झट अल्लाह की बारगाह में नमाज शुरू कर देते। मेरी आपकी तरह नहीं, जब घबराहट होगी क्या करते हैं लोग, बाद कोई अच्छी सी कैसे तलाश कर ली, गानों की बहुत सुनना शुरू कर दिया, ताश की गड्डी उठा ली, वीसीआर पर कोई फिल्म चढ़ा दी, और बेवकूफ लोग शराब पीकर गम गलत करते हैं, है ना, खेल कूद करके गम गलत करते हैं कि जी हम जरा अपना दिल बहला रहे हैं, परेशानी दूर कर रहे हैं। और हमारे आका सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है परेशानी दूर करने की, नमाज। खुद फरमाते हैं जो कुर्रतुआइनी फिस सलात, नमाज ने मेरी आंखों की ठंडक बनाई गई है। तो आका अपनी आंखों की ठंडक को इस्तेमाल फरमाते थे, और नादान भाई हमारे पीसीआर देखकर अपनी आंखों की ठंडक लेते हैं। हालांकि हदीस शरीफ में फरमाया कि जो कोई अपनी आंखों को हराम से भरेगा उसकी आंखों को जहन्नम की आग से भरा जाएगा। मरने के बाद अगर परवरदिगार नाराज हुआ तो ये टीवी पर ड्रामे देखने वालों, फिल्में देखने वालों, मरने के बाद जहन्नम की आग से आपकी आंखों को भरा जाएगा अगर रब नाराज हुआ और तौबा करने की तौफीक नहीं मिली तो। इसलिए मेरे भाइयों, हम इस कानून के परिस्तार नहीं, हमने इनके हाथ में हाथ नहीं दिया, हमने अल्लाह के हबीब का दामन थामा है, तो बात उनकी चलेगी इनकी नहीं चलेगी। हाँ, जो शरीयत के मुताबिक और सुन्नत के मुताबिक चलाएगा उसकी तो चलेगी, इसके अलावा हम किसी के पीछे नहीं। हमारे पास कुरान मौजूद है, अल्लाह के हबीब की सुन्नत मौजूद है, तो हम इनके पीछे। और कुरान और सुन्नत बुला दिया इसलिए तबाह बर्बाद हो गए। और घर घर आप देखोगे मतलब क्या हो रहा है, हर तरफ नाचाकियां, परेशानियां, सब कुछ। दरसे कुरान अगर हमने ना बुलाया होता, ये जमाना ना जमाने में दिखाया होता, अपने आप को ख्वार हुए। तो मुअज्जज के जमाने में मुसलमान होकर सहाबा किराम, औलिया किराम, हमारे साथ वो मुअज्जज थे जमाने में मुसलमान होकर, और हम ख्वार हुए तारीख कुरान होकर। कुरान सुन्नत को छोड़ा, अल्लाह के हबीब का दामन अगर पकड़े रखते तो शायद ये नौबत ना आती। बहरहाल तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम परेशानी में अपने दिल को बहलाने के लिए, परेशानी दूर होने के लिए उस वक्त नमाज में मशगूल थे। जब आप नमाज से फारिग हुए तो सैयदना हुज़ैफ़ा रज़ियल्लाहु ताला अन्हु फरमाते हैं कि मैंने जो कुछ देखा था वो मिन्नोहन अर्ज कर दिया। जब मैंने जासूस का वाकया अल्लाह के हबीब की बारगाह में सुनाया अपना वो जासूस का, और तो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम बहुत खुश हुए और आपके लबों को तबस्सुम चूमने लगा, यहाँ तक के दंदाने मुबारक भी फूल की तरह चमकने लगे। और सरकार ने खुश होकर मुझे अपने कदमों में लिटा लिया और अपनी चादर का सिरा, चादर वर का सिरा भी कुछ मुझ पर डाल दिया। मैं खुशी के वक्त सरकार इतने खुश हो गए कि उसको लिटाकर अपने कदमों, क्योंकि आप बैठे हुए होंगे उस वक्त, तो लिटा लिया और कदमों से चिमटा लिया और अपनी चादर मुबारक का सिरा उस पर डाल दिया। अब तो अबू हुज़ैफ़ा फरमाते मुझे भी मजा आ गया और मैंने भी मोहब्बत के साथ अपना सीना जो है वो सरकार के तलबों के साथ चिमटा लिया। दिल करे ठंडा मेरा वो कफे पा चांद सा, सीने पे रख दो जरा तुम पे करोड़ों दुआ। काश हमारे आका किस तरह ये मतलब देने के अर्ज भी कर, हमारा सीना तो मुसलमानों के कीने से भरा हुआ है, अब इस गंदे ये खुदा की कसम हमारा गंदा सीना इस काबिल ही नहीं कि सरकार अपना पाक पाकीजा और मुकद्दस कदम रखे। पहले काश हम अपना सीना सीने से पाक करें, गुनाहों से पाक करें और फिर प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की कदम बार की तमन्ना करें। बहरहाल रहमतुल्लिल आलमीन आला हज़रत रहमतुल्लाह अलैह ने ये दुआ मांगी, हम भी मतलब दुआ कर रहे हैं कि दिल करो ठंडा मेरा वो कफे पा चांद सा, सीने पे रख दो जरा तुम पे करोड़ों। तो बहरहाल सैयदना अबू हुज़ैफ़ा रज़ियल्लाहु ताला अन्हु की ताजत मंदिर खुशबख्तियों की मेराज हो गई कि सरकार के कदमैन शरीफैन से, बल्कि कदमैन शरीफैन के भी तलवों से उन्हें अपना सीना मस करने की शहादत नसीब हो गई। अल्लाह अल्लाह। मेरे प्यारे साहिब भाइयों, इस मुबारक वाक्य में आपने देखा एक एक लफ्ज और एक एक हर्फ जज्बे इताअत से सरशार है और इताअत का जज्बा फूट फूट पड़ रहा। ये सहाबा किराम भी कैसे होते थे, ऐसा इनमें जज्बा था कि हमारी तो अकल काम नहीं करती, हम तो बिल्कुल उल्टी चाल चल रहे हैं ना। ये सहाबा किराम अल्लाह की राह में देते और हम राय फैशन में खर्च करते हैं, राय तअय्युश में खर्च करते हैं। सही है, आप देखिए सहाबा किराम का जज्बा देखिए, फिर मैं आपको बताता हूँ। मतलब सैयदना उबै इब्ने काब रज़ियल्लाहु तआला अन्हु फरमाती है कि मुझे एक मरतबे सरकार मदीना राह से कल्बो सीना सल्लल्लाहु तआला अलैहि वसल्लम ने ज़कात का माल वसूल करने के लिए भेजा। मैं एक सहाबी के पास गया और उनसे उनके माल की तफसील मालूम की, उन्होंने कुछ छुपाया भी नहीं, सारा माल जो था वो मेरे सामने कर दिया। तो मैंने जब इनके ऊंटों का और हिसाब लगाया तो उन पर ज़कात के तौर पर एक साल का ऊंट का एक बच्चा फर्ज होता था कि वो ज़कात में दे दें, एक साल का ऊंट का बच्चा। और ऊंट जो होता है वो पांच साल में जाकर पुख्ता होता है कुर्बानी काबिल। ये एक मतलब शरई बात अर्ज कर दूं तो बहुत लोगों को पता नहीं होती, क्योंकि हमारे एक इस्लामी भाई हैं वो शायद होंगे, तो हम जब चार ऊंट कुर्बानी कर चुके जब मसला पूछ रहे थे कि क्या होना चाहिए, वैसे बात पर बात निकली تو میں نے ان کو بتایا کہ 5 سال کا ہونا چاہیے اونٹ، بکرا 1 سال، دمبا یہ اگر 6 مہینے کے ہیں اور دور سے دیکھنے میں سال بھر کے معلوم ہوتے اتنے تکڑے ہیں تو ان کی قربانی ہو جائے گی. عام تاثر ہے 6 مہینے کی ہو جاتی ہے، 6 مہینے کا نہیں ہوتی قربانی، 6 مہینے کا اتنا قوی اور تکڑا ہے کہ دور سے دیکھنے میں سال بھر کا معلوم ہوتا ہے، بچہ نہیں معلوم ہوتا، سال بھر کا معلوم ہوتا ہے، تب اس دمبے یا بھیڑ کی قربانی ہو جائے گی. بہرحال بکرا 1 سال کا اور اونٹ ہونا چاہیے 5 سال کا. بہرحال اس کو تو پتا ہی نہیں لگا 5 سال کا ہونا چاہیے، اس نے اونٹ از اونٹ، اونٹ تو اونٹ، 1700-1700 ریال کے 4 اونٹ لے کر بیچارے نے ذبح کر دیے تھے اور قربانی کر ڈالی تھی. بہرحال یہ کہ اس پر ایسے ہی عرض کر دیا، تو یہ ان کو پتا نہیں، اس لیے میں نے سوچا کہ شاید بہتوں کو پتا نہ ہو سکتا ہے. اونٹ اگر قربانی کریں تو 5 سال کم از کم اس کی عمر ہونی چاہیے، 5 سال میں ایک دن بھی کم ہوگی تو قربانی اس کی نہیں ہوگی. ٹھیک ہے، تمہارے 1 سال کے اونٹ کا بچہ بھی اتنا صحیح ہوگا ظاہر ہے، بالکل منا. تو اونٹ کا ہے کہ منا 1 سالہ وہ ان کے اوپر واجب ہوتا تھا. تو حضرت ابن کعب رضی اللہ تعالیٰ نے ان سے فرمایا کہ مجھے 1 سال کا منا دے دو. اب وہ صحابی تھے ہماری طرح، مطلب یعنی کہ سوچ والے نہیں تھے کہ چلو سستے میں چھوٹ رہے ہیں، بچہ ہی جا رہے ہیں. انہوں نے کہا کہ یہ اتنا سا منا نہ یہ دودھ دے سکتا ہے، نہ بچے جن سکتا ہے، نہ یہ سواری کے کام آ سکتا ہے، یہ کسی بھی کام کا نہیں. تو جی میں منا دینے کی بجائے بڑی اونٹنی کو پیش کر رہا ہوں. تو انہوں نے مطلب یعنی کہ فرمایا کہ جو مجھے اللہ کے حبیب صلی اللہ علیہ وسلم نے حساب بتایا ہے اس سے میں 1 بال برابر بھی زیادہ نہیں دوں گا تمہارے پر. آقا کے بتائے حساب سے اونٹ کا ایک چھوٹا سا 1 سال کا بچہ منا واجب ہوتا ہے. انہوں نے کہا نہیں آپ یہ لے جائیں. کہا نہیں میں ایسا نہیں کروں گا، مجھے بچہ ہی ہوں. ہاں ایک صورت ہے کہ اگر سرکار اجازت دے دیں تو مجھے کوئی اختلاف نہیں ہوگا کہ شریعت ہی انہی کے گھر سے ملی، وہ جو کہیں وہی شریعت ہے، وہ کہیں وہی دین. ایسا کرو تم کہ فلاں مقام پر سرکار نے چونکہ سفر میں اس لیے اس وقت پڑاؤ ڈالا ہوا ہے، قیام فرمایا آپ، تو تم وہاں چلو اور سرکار سے بات کر لو، جلد لو بڑی اونٹی لے لوں گا. چنانچہ وہ صحابی اس اونٹنی کو پکڑ کر سرکار کے دربار میں لے چلے اور بارگاہ رسالت میں حاضر ہو کر عرض کیا کہ یا رسول اللہ میرے پاس آپ کا قاصد، آپ کا نمائندہ تشریف لایا، چشمے ماں روشن دلے ماں شاد. یا رسول اللہ خدا کی قسم آج تک آپ نے یا آپ کے کسی نمائندے نے میرے بال پر تصرف نہیں کیا تھا، یہ سعادت آج مجھے پہلی بار مل رہی ہے، پہلے کبھی نہیں ملی. تو میرے آقا میں نے تو اس کے سامنے سارا مال اپنا کر دیا اور انہوں نے حساب لگا کر 1 اونٹ کا بچہ بطور زکات طلب کیا. یا رسول اللہ دیکھیے نا کہ اس منے میں، اونٹ کے منے میں نہ دودھ نکل سکتا ہے، نہ وہ کسی کو نفع دے سکتا ہے، نہ وہ سواری کے کام آ سکتا ہے، تو اس لیے میں نے ایک عمدہ اور جوان تیار اونٹنی، جوان اونٹنی پیش کی تھی، لیکن یہ قبول نہیں کر رہے، اس لیے میں خود لے کر حاضر ہوا ہوں، آپ اگر قبول کر لیں. تو پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ تم پر واجب تو وہی ہے جو تمہیں حضرت عبی بن کعب رضی اللہ عنہ نے بتایا، مگر تم اگر اپنی طرف سے زیادہ عمدہ مال دینا چاہو تو وہ بھی دے سکتے ہو، اور زیادہ دینے پر اللہ تعالیٰ تمہیں زیادہ اجر و ثواب بھی مرحمت فرمائے گا. تب اس صحابی نے خوش ہو کر عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم میری اونٹنی آپ کی خدمت میں حاضر ہے، اس کو آپ قبول فرما لیجئے. تو سرکار نے قبول فرمائی اور اس کو دعا دے کر رخصت فرمایا. اسلامی بھائیوں آپ نے دیکھا صحابہ کرام کا جذبہ کہ ایک اونٹ، 1 سالہ اونٹ ان پر واجب ہوتا تھا تو بڑی اونٹنی پیش کر، اور آج ذرا ہم اپنا حال بھی دیکھ رہے ہیں. اول تو زکات دیتا کون ہے، میں صحیح عرض کر رہا ہوں، یہ جتنے سرمایہ دار ہیں ہمارے وہ صحیح معنوں میں زکات دیں، اور صحیح معنوں میں زکات جو ہے خوش دلی سے مسلمان اس کے مستحقین تک پہنچانے میں کامیاب ہو جائے تو آپ کے اس ملک پاکستان سے غربت کا خاتمہ ہو سکتا. آپ کے ملک میں کروڑوں پتی تو ان کو معمولی بات ہے، اربوں پتی پڑے، جس کے پاس 1 ارب روپیہ ہو اس کی 2.5 کروڑ زکات بن سکتی ہے، 2.5 کروڑ. تو اربوں پتی آپ کے ملک میں بے شمار ہیں، تو وہ سب اگر زکات صحیح معنوں میں دینا شروع کر دیں تو ہزاروں لاکھوں خاندان اپنے پاؤں پر کھڑے ہو سکتے. زکات نہیں دیں، زکات وہ دیتے نہیں، ٹیکس دیتے اس میں چوری کر. ہاں رشوت دیتے ہیں، یہ بتا دو، 1 کروڑ روپے وہ رشوت دیتے ہیں. جی ہاں ڈاکوؤں کو بھی دیتے ہیں، ڈاکو اٹھا جانتے نا پڑتا، چوروں کو دیتے ہیں کیونکہ وہ گھر پھاڑ کے لے جاتے. تو یہ نہیں کہتا میں کہ سارے زکات نہیں دیتے، لیکن میں نے حدیث پاک میں یہ پڑھا ہے، آپ نے بھی پڑھا ہوگا یا سنا ہوگا کہ جو مال زمینوں اور دریاؤں میں تلف ہو جاتا ہے، ضائع ہوتا ہے، تو اس لیے ضائع ہوتا ہے کہ اسے لوگ زکات چونکہ نہیں دیا کرتے ہوتے تو اس لیے وہ مال جو ہے وہ ضائع کر دیا جاتا ہے. زکات جو مال کی محافظ ہوتی ہے، اور بالکل قرآن عظیم میں میں نص موجود ہے کہ زکات دینے سے مال بڑھتا ہے، مال جو ہے وہ بڑھتا ہے. آج زکات نہیں دیتا، جو زکات نہیں دیتا وہ خیرات کیا کرے، فرض ادا نہیں کرتا، وہ نسل کیا ادا کرے گا. دوبارہ لیے کہ ایک طرف ہم عاشقان رسول صلی اللہ علیہ وسلم ہیں، جو میں کہا کرتا ہوں ہم تو صرف زبان کی نوک سے یہ کہہ دیا کرتے ہیں کہ جان بھی میں تو دے دوں خدا کی قسم، کوئی مانگے اگر مصطفیٰ کے لیے. یعنی میں تو بس وہ بالکل کرین شے ہوتا کہنے والا، نماز ایک ٹائم کی نہیں پڑھتا، بات بعد میں ہوگی، زبان پر گالی پھیلے ہوگی، اور جھوم جھوم کر کہہ رہا ہے جان بھی میں تو دے دوں خدا کی قسم کوئی مانگے اگر مصطفیٰ کے لیے. اور آپ کو جوش آ گیا، آپ نے روپے کی نوٹ 10-20 آدمی دیکھے اس طرح جھومتے ہوئے لے آئے، ماں بدولت نے آج تو روپیہ دے دیا. اور وہ جب روپیہ ملا تو ونس مور خود ہی خود ہو گیا، روپیہ آیا تو وہ سمجھتا ہے کہ ونس مور میں وہ مقرر دوبارہ ارشاد، تو وہ دوبارہ وہ ذرا پھاڑ کے پڑتا ہے. اور پھر مطلب یہ کہ اگر ایک آدھ روپیہ دو سے بارہ، ایک مطلب میں آج کل کی اپنی مطلب رونا رو رہا ہوں، ہم مسلمانوں کا حال بتا رہا ہوں کہ کس قدر ہم لوگ مطلب یہ کہ اب پیچھے ہٹ رہے ہیں. اگر اسی گلا پھاڑنے والے اور جان دینے والے کو کہا جائے کہ بھائی داڑھی آپ کیوں نہیں رکھتے، دیکھو نا آپ تو اتنی عشق رسول کی مطلب یعنی کہ وہ سریلی آواز میں مطلب ناتے پڑھتے ہیں کہ لوگ رو رو پڑتے ہیں، اور داڑھی آپ کیوں نہیں رکھتے، تو وہ کھی 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 کر کے ہنستا ہے کہ میاں یار تو گناہگار لوگ ہیں، گناہگار لوگ انہیں ہنس کر کے نا. ایک تو گناہگار وہ کہ جو ندامت کرے، حدیث شریف میں ان ندم و توبت ترمیم کی توبہ، اور ایک یہ کہ گناہ پر جو ہنسے ہنس ہنس کر گناہ کرے. تو اس کے بارے میں حضرت مجاہد رحمت اللہ علیہ فرماتے ہیں کہ جو ہنس ہنس کر گناہ کرے گا وہ روتا ہوا دوزخ میں داخل ہوگا. نماز کا بولو تو بھی کھی کھی کرتے ہیں، ہنستے ہنسی اللہ کی راہ میں تو دینے والے چلے گئے. اگر اللہ کی راہ میں واقعی ہم جان دے سکتے ہوتے تو خدا کی قسم یہ دن آج ہمیں دیکھنے نہ پڑتا جو آج ہمارے ساتھ مطلب ہو رہا ہے، اسلام کے ساتھ ہو رہا ہے، اسلام کا جو لے بندوں مذاق اڑ رہا ہے، سنتوں کے ساتھ جو تزہیر کی جا رہی ہے. اللہ کے پیارے محبوب صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ میں مضامین کو آلات موسیقی کو مٹانے کے لیے بھیجا گیا ہوں. اب بتائیے کہ اللہ کے حبیب ڈھول کو، باجے کو، پپوڑی کو، بنسری کو، جس کو آپ سنتے رہتے ہیں سریلی آوازوں کو، ان مطلب یعنی کہ بنسریوں، پپوڑیوں اور ڈھول تاشوں کو اور پرگم باجوں کو اللہ کے حبیب فرما رہے میں مٹانے کے لیے بھیجا گیا ہوں. اور ہے کوئی ایسا گھر جس سے بنسری کی آواز بلند نہ ہوتی ہو، ہے کوئی ایسی شادی جس میں تبلے پر تھاپ نہ پڑتی ہو، ہے کوئی ایسی بیاہ کی محفل جس میں ڈھولک کی ڈھپ ڈھپ نہ ہوتی ہو اور لکڑیاں لے کر لڑکے اور لڑکیاں پاگلوں کی طرح ناچ نہ رہے ہوں، ہے کوئی ایسی شادی آپ اللہ ماشاء اللہ. ہاں دعوت اسلامی والے الحمدللہ جتنا ہو سکتا ہے وہ ناچ خوانی کرتے، وہ مطلب یعنی کہ فنکشن ناچ رنگ کی محفل ٹائپ کا فنکشن نہیں کرتے الحمدللہ، وہ ناچ خوانی کرتے ہیں، کیسٹ بھی لگاتے ہیں تو گانے کی نہیں، وہ الحمدللہ ناچ شریف کی لگاتے. جو دعوت اسلامی کے پکے لوگ ہیں ان کی بات کرتا، ہر ایک نہیں کرتا ہوگا، ایسا یہاں آنے والے سب نہیں کرتے. اللہ کے حبیب فرمائے کہ میں موسیقی کو مٹانے کے لیے آیا ہوں. اور یہ عاشق رسول کہتا ہے کہ نہیں وہ شادی خوشی کا موقع میں ڈھول تو بجاؤں گا. ارے بھائی شادی خانہ بربادی ہوتی ہے، رو مت، آ کر روتا بھی تو تو ہی ہے کہ ابھی تو 6 مہینے ہوئے بہو آئی ہے گھر میں اور اس نے جادو کر دیا، یہ کر دیا، ٹونا کر دیا، اور جگہ لڑائی روٹ بند. آپ ایک آدمی مجھے بتا دے کہ جس کا گھر جو ہے نا وہ آج مطلب یعنی کہ سکھ چین میں مطلب یعنی کہ وہ ڈوبا ہوا، ایک بھی گھر میں نہیں سمجھتا کیسا. ٹھیک ہے آپ توبہ کر چکے ہوں گے لیکن آپ کی شادی میں ڈھول کتنے بجے تھے سوچو تو صحیح، پرگم باجے کے بغیر تو آپ کی بارات گئی نہیں تھی. تو جھنڈا بغاوت کا ہر گھر پہ چڑھا ہوا ہے. اللہ کا ابھی فرمایا میں میوزک کو مٹانے کے لیے آیا ہوں، اور عاشق رسول آج والا کہہ رہا ہے کہ میرا گھر تو میوزک سینٹر ہے. تو پھر کیوں عاشق رسول بنتا ہے بھائی؟ تو میرے بھائی میں سمجھانے کے لیے عرض کر رہا ہوں کہ خدا کے واسطے اپنے نازک جسموں پر رحم کھاؤ. آپ روز دیکھتے ہو کہ جنازے روز بروز اٹھتے ہیں، کل آپ بھی مرحوم کی فہرست میں آنے والے. آپ چاہے بچپن میں پولیو کا ٹیکہ لگا چکے ہو، آپ کو پولیو ہو سکتا ہے نہ ہو، آپ فالج کا اگر ٹیکہ لگا لیا ہو سکتا ہے فالج آپ کو نہ ہو، ٹی بی کا ٹیکہ لگوا لیا ہو سکتا ہے آپ کو ٹی بی نہ ہو، آپ نے کینسر کا ہو سکتا ہے ٹیکہ لگا لیا آپ کینسر میں نہ مریں. آپ ہر بیماری سے بچنے کے لیے حفظان صحت کے اصولوں پر برابر عمل کرتے ہیں، نہیں آپ کھٹائی کھاتے ہیں، نہیں آپ تیکھا کھاتے ہیں، آپ بھرپور طریقے پر ہوا بھی صاف لیتے ہیں، ورزش بھی روز صبح فجر ملی نہیں ملی ورزش برابر آپ نے کرنی ہے، پابندی کے ساتھ وہ سائیکل چلاتے ہیں اور باکسنگ سیکھتے ہیں، کراٹے سیکھتے ہیں، آپ جتنا مطلب آپ چاہیں کر لیں، لیکن اس کا آپ کیا کریں گے جو آج اخبار میں آیا تھا آپ کے پاکستان میں سرحد میں سوات سے ایک بس چلی और हर रोड पर अपने ओवरटेकिंग करती हैं, बसें ट्रकें हैं करती हैं, तो उसने ट्रक को ओवरटेक करने की कोशिश की नादान ने, उसकी गाड़ी जो थी वो आउट ऑफ कंट्रोल हो गई और 500 फीट गहरे गड्ढे में जा गई। 32 अफराद एट ए टाइम दम तोड़ गए और 3 जख्मियों ने हॉस्पिटल में या रास्ते में दम तोड़ दिया। मजीद गालिबन 28 जख्मी हैं अभी। अच्छा बताइए, क्या आपका कराटे का फन आपको बचा लेता अगर उस बस में आप होते? आपकी पहलवानी बचा लेती? आपका रोजाना वर्जिश करना बचा लेता? आपकी डॉक्टरी की सनद आपको बचा लेती? आपकी इंजीनियरिंग की सनद बचा लेती? आपका क्रिकेटर होना बचा लेता? आपका फुटबॉलर होना बचा लेता? आप लाख सरमायेदार होते, आप अगर उसमें होते तो शायद आप ना होते। अभी पिछले दिनों, आज छठा रोज या पांचवा रोज था, ये गिलगित से तैयारा चला इस्लामाबाद की तरफ, वो गालिबन राह भूल गया होगा तो वो पहाड़ियों में चला गया और एक बार जो पहाड़ियों में चला जाता फिर उसको रास्ता नहीं मिलता, बहुत मुश्किल होता है। इसलिए कि चारों तरफ जब पहाड़ियां होती हैं तो वो वापस भी लौट नहीं सकता कि यहां लौटेगा तो यहां टकराएगा, यहां बढ़ेगा तो यहां टकराएगा। तो वो शायद बेचारे वो तैयारा जो है वो टकरा गया होगा और टकरा कर वो नीचे गिरा होगा। बर्फबारी वहां उमूमन 12 महीने होती रहती है, तो बर्फबारी भी हो रही होगी। अब जब तक वो पता चला और वहां ढूंढने के लिए लोग पहुंचे हों, वो बेचारे सबके सब बर्फ में दफन हो गए होंगे। 5 दिन हुआ अभी तक तो मिला नहीं, क्योंकि अगर किसी ने अगवा किया होता तो वो अपनी डिमांड सामने लाता कि मेरा मुतालबा ये पूरा, तो पता चल जाता कि उसने अगवा किया, यरगमाल बनाया, तो यरगमाल भी नहीं बनाया होगा। और बजायर मतलब जराए यही बताते हैं कि वो शायद बेचारे सबके सब मारे गए। अल्लाह बेहतर जानता है हकीकत क्या। तो अब बताइए कि इसमें अगर रुस्ते में जमा होता तो वो शायद बर्फ की मतलब है कि वो सारी तहें तोड़ के वो निकल आता खड़ा होता। अगर बॉक्सर होता तो वो जोर से मुक्का मारता तो पहाड़ को हटा देता और तैयारा निकल जाता। पहलवानों को पछाड़ा मौत ने, खेल कितनों का बिगाड़ा मौत ने, हाथी जैसे भी पछाड़े मौत ने, कैसे कैसे घर उजाड़े मौत ने। मेरे भाई याद रखो, आपको मरना पड़े, मुझे भी मरना पड़े, तैयारी कर लो, काम वो करो जो काम है। हदीस शरीफ में मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा इकराम से फरमाया, जानते हो ये अहलो इयाल की रिश्तेदारों की मिसाल क्या है? तरह कोई सवाल किया सरकार ने, मफहूम अर्ज कर रहा हूँ। तो अर्ज किया, या रसूलल्लाह आप इरशाद फरमाएं। फरमाया इसकी मिसाल ऐसी है कि एक भाई सख्त बीमार हो जाए और दम तोड़ने लगे, तीनों भाई उसके पास मौजूद हो, तो एक भाई से वो पूछे मरने वाला कि भाई तुम मेरे क्या काम, तो वो ये कहे कि मैं तुम्हारी सेवा करूंगा, ईमानदारी करूंगा, खिदमत करूंगा तुम्हारी, अगर तुम मर गए तो गुस्ल कफन का एहतमाम करूंगा, तुम्हें धूमधाम से दफन करूंगा और तुम्हारे मरने के बाद भी तुम्हारी वाह वाह करता रहूंगा। दूसरा जब दूसरे ने पूछे तो अच्छा, तो ये जब ये भाई ने ये जवाब दिया ना, तो सरकार ने बोला कि ये मिसाल अहलो इयाल की है कि वो दवा भी करेंगे, तीमारदारी भी करेंगे, कफन दफन भी करेंगे और बाद में भी खैर से याद करेंगे। बोलते हैं ना, अरे ये हंसता था तो फूल झड़ते थे, बात करता था तो अच्छे अच्छे को पीछे रख देता था, हर वक्त हंसता रहता, अरे इसका अखलाक कैसा था, गुस्सा तो करता ही नहीं, कैसा अच्छा था, नमाज भले एक नहीं पढ़ता। आप बोलते दूसरा ये अहलो इयाल तो तारीफ ही करते, जो भी मर गया तो जिसके भी मैयत में जाओ तो वो कसीदा ही पढ़ते अपने मैयत का, ये ऐसा था वैसा था, ये किया उसने, वो किया फुला किया, ये बोलते लोग एलो याल, ये एलो याल की मिसाल है। दूसरे भाई से ये पूछे कि भाई तुम मेरे क्या काम आओगे, तो वो कह दे के मैं तो बस तुम जैसे ही दुनिया से चल पड़ोगे, जब तक जिंदा रहोगे मैं तुम्हारे साथ हूं, जब तुम दुनिया से चल पड़ोगे तो फिर उस वक्त मैं तुम्हारा साथ नहीं दे सकूंगा, मैं दूसरे के पास चला जाऊंगा। सरकार ने फरमाया ये मिसाल माल की, जब तक बंदा जिंदा है माल उसके साथ, जैसे ही बंदे ने दम तोड़ा तो माल ने मुंह मोड़ा है ना, तो चला किसी और के पास, वारिसों के हाथ में आया, कब्र में तो जाने से रहा माल। तीसरी मिसाल, तीसरे भाई से जब वो मरीज पूछे ऐ भाई बता तू मेरे क्या काम आएगा, तो वो ये कहे कि मैं तो तेरी कब्र में तुझे हाथ दूंगा और वहां कंपनी दूंगा, मैं साथ आऊंगा, तू अगर घबराएगा तो मैं तुझे ढारस बंधाऊंगा, दहशत और तंगी के वक्त मैं तेरा साथ दूंगा, और यहाँ तक के कयामत के रोज जब तेरे आमाल तुलने लगेंगे तो मैं तेरी नेकियों के पलड़े में जाके बैठ जाऊंगा, नेकियों वाले पलड़े में बैठ जाऊंगा और तेरा पल्ला झुका दूंगा। तो मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये भाई जो मिसाल है ये अमल की। अब बताओ सहाबा इकराम ने फरमाया कि कौन सा भाई तुम्हें ज्यादा पसंद, कौन सा भाई? तो सबने यही अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम यही अच्छा है जो कब्र में काम, जो मेरी नेकियों के पलड़े को हमारे वजनदार कर दे, हमें तो यही भाई चाहिए। तो मेरे प्यारे भाइयों देखा, रिश्तेदार कब्र तक साथ देंगे और माल तो मतलब इन्हें मौत तक साथ देगा, तो ये दोनों तो निकम्मे, दोनों चले जाएंगे और असल काम आएगा अच्छा अमल, तो इसकी तरफ तवज्जो दो, वरना माल आपको छोड़ देगा, अहलो इयाल छोड़ जाएंगे, नेक अमल साथ اس صورت میں آئیں گے جبکہ ہمارے پاس ہوں گے، اگر ہوں گے ہی نہیں تو وہ آئیں گے کہاں سے؟ تو بس جاگنا ہے، جاگ لے افلاک کے سائے تلے، حشر تک سوتا رہے گا خاک کے سائے تلے۔ جو کچھ کرنا ہے ابھی کر لو، پھر جب قبر میں چلے جائیں گے اس وقت تو اگر یہ خواہش بھی کرے کوئی کہ میں ایک بار سبحان اللہ کہہ دوں، اس کو اجازت نہیں ملے گی، کیونکہ وہ دار الجزا ہے، دار العمل نہیں ہے۔ اور ایک بار سبحان اللہ کے لیے، ایک بار الحمدللہ کے لیے، ایک بار لا الہ الا اللہ کہنے کے لیے، دو رکعت نماز پڑھنے کے لیے قبر میں میت جو ہے وہ ترس کر رہ جائے گی، اجازت نہیں۔ ابھی موقع، جتنی سبحان اللہ کی تسبیح پڑھنی ہے، جتنا درود و سلام پڑھنا ہے ابھی پڑھ لو، قبر میں اس کا موقع نہیں مل سکے گا۔ تو میرے پیارے بھائیو، ہم دعوت اسلامی والے اپنی بھی اصلاح کرتے ہیں، آپ کو بھی دعوت دیتے ہیں کہ برائے مہربانی، برائے مہربانی مختصر سی زندگی پر مت پھولو، اور اللہ رسول کو مت بھولو، اپنی زندگی کو اللہ رسول کے بتائے ہوئے اصولوں پر گامزن کرو، پیارے محبوب صلی اللہ تعالی علیہ وسلم کی سنتوں کو اپناؤ، تو انشاءاللہ دنیا میں بھی آپ کو آسانیاں ہوں گی، قبر میں بھی انشاءاللہ راحتوں کو لوٹو گے، اور محشر میں بھی مزے ہوں گے انشاءاللہ، اور جنت الفردوس میں بھی پیارے محبوب صلی اللہ تعالی علیہ وسلم کا پڑوس نصیب ہوگا۔ باغ جنت میں محمد مسکراتے جائیں گے، پھول رحمت کے گریں گے ہم اٹھاتے جائیں گے۔